बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
न त आफ्नासँगै बस्छु न त जोगी हुन सक्छु न त आफ्नासँगै बस्छु न त जोगी हुन सक्छु हिँडे पनि तपस्यामा न त योगी हुन सक्छु ओखति नै ठानी सुन्दा विष लाग्छ आफ्नै कथा ओखति नै ठानी सुन्दा विष लाग्छ आफ्नै कथा न त वैद्य हुन सक्छु न त रोगी हुन सक्छु हिँडे पनि तपस्यामा न त योगी हुन सक्छु छुन खोज्दा बोधिसत्व झनै बढ्छ माया मोह हुन खोज्दा बोधिसत्व झनै बढ्छ माया मोह म त बुद्ध हुन सक्छु न त भोगी हुन सक्छु हिँडे पनि तपस्यामा न त योगी हुन सक्छु अँध्यारोका छिद्र कति ज्योतिपुञ्ज चिरी हेर्दा अँध्यारोका छिद्र कति ज्योतिपुञ्ज चिरी हेर्दा सत्य आफ्नो खोल्न आए न त ढोङ्गी हुन सक्छु न त आफ्नासँगै बस्छु न त जोगी हुन सक्छु हिँडे पनि तपस्यामा न त योगी हुन सक्छु नुवाकोट स्थायी घर भई अहिले हालसालै मात्रै काठमाडौँमा रहनुभएका सुरेश थपलियाको यो गजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरी बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म एक मेरो पुरानो परिचित अतिथिका साथ आइपुगेको छु। मैले जसको गजल सुरुमा वाचन गरेँ सुरेश थपलिया मेरो पुरानो परिचित अतिथि चाहिँ उहाँ हुनुहुन्छ। तर आजका दिनसम्म आइपुग्दा अर्थात् बुलबुलको यो दौरान जति वर्ष पुरानो भयो त्योभन्दा कम्ती कमसेकम एक दुई वर्ष मात्रै थोरै होला नत्र बुलबुलकै हाराहारीको हुनुहुन्छ उहाँ गजलकार। त्यस बेलादेखिको अहिलेसम्मको परिचय जोड्दा उहाँको परिचय आकाश पातालको फरक परिसकेको छ। त्यो पहिला उहाँलाई सुरेश थपलिया भनेर मैले चिनेको हुँ। त्यति बेला उहाँ सेन्ट जेभियर्स क्याम्पसमा भर्खरै एसएलसी सकेर आइएससी जोइन गर्नुभएको थियो र पछि बिस्तारै उहाँले आफूलाई गजलकारको रूपमा अथवा साहित्यकारको रूपमा चिनाउँदाखेरि सुरेश ज्योतिपुञ्ज भन्न थाल्नुभयो। अब अहिले छिट्टै नै आम जनमानसले चिन्दाखेरि डाक्टर सुरेश थपलिया भनेर चिन्छन् होला। म सुरेशजीलाई स्वागत गर्छु हाम्रो कार्यक्रममा।
हजुर धन्यवाद अच्युत दाई।
तपाईँले मैले दिएको परिचय अपुग गरेँ कि यति नै ठिक थियो?
होइन, साँच्चै भन्नु हुन्छ भने तपाईँले मेरो परिचय पुरा गरिदिनु भयो। किनभने मेरो परिचय कि त साहित्य क्षेत्रमा जाँदा ज्योतिपुञ्ज सुरेश मात्रै हुन्छ कि चिकित्सा क्षेत्रमा जाँदा डाक्टर सुरेश थपलिया मात्रै। आज तपाईँले पूर्ण परिचय गरिदिनु भयो, म आफूलाई पूर्ण भएको महसुस गर्छु पहिलोपल्ट जिन्दगीमा।
मैले पहिला चिन्दा अब हाम्रो फाटाफुट्टको भेट थियो योभन्दा अगाडिको अर्को रेडियो स्टेसनमा मैले पहिला काम गर्दा त्यति बेलाको चिन्जान हो। यहाँ आइसकेपछि तपाईँसँग दोहोरो भेटघाट चिन्जान हुन पाएको थिएन। अब यद्यपि सामाजिक सञ्जालहरू हुँदाखेरि पनि हामी त्यसमा सम्पर्कमा थिएनौँ। अकस्मात तपाईँ अस्ति उज्यालो घरमा आइपुग्नु भयो, फ्याक्ट्री हेर्दा त धेरै पहिला देखेको अनुहार अलिकति मोटाइ बढेको छ, अलिकति उचाइ बढेको छ, त्योभन्दा फरक केही पनि छैन
है।
अनि गएको वर्ष अथवा दुई वर्ष अगाडि तपाईँले बिहा हुँदैछ भनेर निम्तासम्म गर्नुभएको मलाई जानकारी थियो। म दुःख मनाउ गर्छु, त्यसमा आउन सकिनँ। तर तपाईँलाई गजलकारको रूपमा चाहिँ मैले पुरानो समयदेखि चिनिरहेको छु। सायद मैले यति धेरै गजलकारको रूपमा चिन्छु कि तपाईँको डाक्टरी पेसा नै छायामा पनि पर्छ।
हुनसक्छ, एकदमै तपाईँले गजलकारकै रूपमा चिनाउन चाहेको छु।
तपाईँ भारत गएर बस्नुभयो, उतै पढ्न थाल्नुभयो, त्यो कारणले गर्दा पनि हामीले राम्रोसँग फेरि दोहोरो सम्पर्क गर्न पाएनौँ। एमबिबिएस एमडी पनि सकाउनु भयो उहीँ बसेर, होइन? दुवै उहीँबाट सिद्धाउनु भयो। अब सकाइसक्नु भयो पुरै?
हजुर, अहिले अब मेरो फाइनल एक्जामको रिजल्ट्सहरू भयो। अब म चाँडै नै अब अर्को महिना चाहिँ पढाइ पूर्ण रूपमा सकाएर
सकेर नेपाल फर्किन
नेपालमा चिकित्सा अभ्यासको लागि सधैँको लागि फर्किँदैछु।
पढ्नुभएको विषय चाहिँ के हो?
मैले पढेको
तपाईँ अब के सम्बन्धी डाक्टर?
म अब मानसिक स्वास्थ्य सम्बन्धी डाक्टर हुने सौभाग्य पाएको छु यो यात्रामा।
त्यसका पनि केही आँगो विशेष पढ्नुपर्छ कि तपाईँहरूले त्यति मात्रै भनेपछि पुग्छ?
अहिलेको लागि त म मानसिक स्वास्थ्य विशेषज्ञ नै हुँ, तर योभन्दा अगाडि पनि मलाई अझ विशेष रूपमा के पढ्न मन छ आगामीका दिनहरूमा।
अझै पढाइ चाहिँ जारी राख्नुहुन्छ?
जारी राख्ने मेरो योजना छ।
अब मैले त्यसै भए आजको कार्यक्रमलाई शीर्षक दिउँ, चिकित्सा कर्मीको गजल। है, एउटा चिकित्सकको गजल चाहिँ हामी आज सुन्दै गजलबारे कुरा गर्दै र तपाईँको चिकित्सा धर्मका कुरा पनि हामी उठाउँछौँ।
है,
यहाँ आएर जोडिन्छ चिकित्सा धर्म र गजल। हुन त चिकित्सा कर्ममै लाग्नुभएका डाक्टर नीरज भट्टराई पनि गजलकार हुनुहुन्छ, बुलबुलमा आउनुभएको थियो। मलाई जहाँसम्म सम्झना छ तपाईँ दोस्रो अतिथि हुनुहुन्छ हाम्रोमा। मैले अरू पनि चिकित्साकर्मीहरूलाई बोलाउने जमर्को राखेको छु, अब कहिले जोड छ। पहिला चाहिँ तपाईँको गजल सुनेरै कुरा अगाडि बढाउँ होला, कुन सुनाउनुहुन्छ?
म चाहिँ सबैभन्दा सुरुमा चाहिँ मेरो आफ्नो श्रीमतीलाई भनेर मैले लेखेको एउटा गजल सुनाउन चाहन्छु, भन्दा पनि गाउन चाहन्छु। यो अलि रसिक खालको गजल छ, यो गजलबाट म आफ्नो आज कार्यक्रम सुरु गर्न चाहन्छु। म यस्तो अब ठुलो गायक त होइन, तर पनि म आफूले एउटा धुन भरेको छु, मिलाएर सुनिदिनु होला श्रोता साथीहरूले। म सुरु गर्न गइरहेको छु। खुसी के हो चिन्न सिके, हाँसेपछि तिमी सँगै, खुसी के हो चिन्न सिके, हाँसेपछि तिमी सँगै, जिन्दगीको अर्थ बुझे बाँचेपछि तिमी सँगै, तिमी सँगै, तिमी सँगै, तिमी सँगै, तिमी सँगै, के नपुगे जस्तो लाग्छ, सुनाउन खोज्दा पनि, के नपुगे जस्तो लाग्छ, सुनाउन खोज्दा पनि, 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 कथा मेरो हुन्छ पुरा, कथा मेरो, कथा मेरो, कथा मेरो हुन्छ पुरा, घाँसेपछि तिमी सँगै, जिन्दगीको अर्थ बुझे बाँचेपछि तिमी सँगै, खुसी के हो चिन्न सिके, हाँसेपछि तिमी सँगै, जिन्दगीको अर्थ बुझे बाँचेपछि तिमी सँगै, माया भए सफल हुन्छ, मोह सधै धोका बन्छ, माया भए सफल हुन्छ, मोह सधै धोका बन्छ, चोखो हाम्रो नाता पाए, जाँचेपछि तिमी सँगै, जिन्दगीको अर्थ बुझे बाँचेपछि तिमी सँगै, तिमी सँगै, तिमी सँगै, तिमी सँगै, तिमी सँगै। हजुर, धन्यवाद।
सुरेशजीको आवाजमा हामीले यो सुन्यौँ। अब मैले अब कुरा खोतल्न सुरु गर्छु।
हजुर,
तपाईँ सुरुमा आइएससी पढ्दैदेखि गजल लेख्नुहुन्छ, बुलबुललाई पठाउनुहुन्थ्यो मलाई याद छ। त्यसपछि तपाईँ इन्डिया जानुभयो, अनि तपाईँ इन्डिया गइसकेपछि अलिकति स्पिरिचुअल लाइनमा तपाईँ कतै प्रवेश गर्नुभएको जस्तो लागेको छ मलाई, डुबुल्की लगाउनु भयो। कुन लाइन थियो त्यो अलिकति बताउनुहोस् न।
त्यो त्यो चाहिँ वास्तवमा भन्यो भने बौद्ध दर्शनप्रति मेरो एउटा झुकाव रह्यो.
अलिकति अगाडि सार्नलाई मैले अनुरोध गरेँ तपाईँलाई है, किनभने आवाज त्यति स्पष्ट भयो जस्तो लागेन माइकको नजिकै बसेर. हजुर,
मैले मलाई चाहिँ भारतमा अध्ययनको सिलसिलामा बौद्ध दर्शनप्रति चाहिँ झुकाव हुन पुग्यो र त्यही क्रममा मैले बौद्ध दर्शनलाई आफूले अध्ययन गर्न कोसिस गरेर अभ्यास पनि अगाडि बढाइरहेको छु.
अनि त्यसमै तपाईँलाई अहिले पनि तपाईँ त्यसमा हुनुहुन्छ, कुनै एकाडेमिक अध्ययन त होइन तपाईँको, व्यक्तिगत अध्ययन हो कि?
एकाडेमिक अध्ययन भन्नाले म एउटा बौद्ध सङ्घसँग आबद्ध छु, ध्यान सङ्घसँग, जहाँ हाम्रो गुरु पनि हुनुहुन्छ र त्यही अनुसार ध्यानहरू हामी गर्छौँ.
धर्मका हिसाबले तपाईँ बुद्धिस्ट हुनुहुन्छ अहिले कि हिन्दू नै हो?
त्यो हिसाबले भन्दाखेरि यस्तो हिन्दू बुद्धिस्ट भन्ने यस्तो त हुँदैन, तर मेरो विचार
फिलोसफीको हिसाबले,
फिलोसफिकल हिसाबले त म बौद्ध दर्शन नै मलाई चित्त बुझ्छ, तर पनि हिन्दू संस्कारहरूप्रति म सबै हिन्दू संस्कारहरू गर्छु, त्यस्तो कुनै गुनासो छैन.
आज समय भयो भने बज्ला नबज्ला तर बुलबुलमा मैले पटक पटक बजाइरहेको छु उदय सोताङ र मनिला सोताङको स्वरमा एउटा गजल, आउ तिमी हामी बसौँ तपस्यामा भन्ने प्रायः बजिरहेको हुन्छ हाम्रोमा उज्यालोमा, अरू बेला पनि बज्छ. तपाईँले यो गजल पनि त्यति बेला मलाई पठाउँदाखेरि होइन, तपाईँ इन्डियाबाटै पठाउनु भएको थियो कि अथवा यहाँ आइसकेपछि पठाउनु भएको छ चाहिँ म सम्झिन्न. मैले यो बुद्ध दर्शनमाथि नै महसुस आफूलाई फिल भएको कुरो चाहिँ लेखेर पठाएको हुँ भन्नुभएको थियो, यो बारेमा केही भन्नुहुन्छ अहिले?
हजुर, अब पक्कै पनि एउटा बौद्ध दर्शनको अध्ययनको क्रममा मेरो मनबाट निस्केका भावनाहरूलाई गाँसेर लेखेको गजल हो र अब गजलमा चाहिँ विशेष गरी आध्यात्मिक चेतना, विशेष गरी पनि एउटा बोधिको कुरा गरिएको छ.
केही मेमोरीहरू छन् तपाईँको, जस्तो यो यसरी तपाईँले यो बनाएपछि यस्तो खालको ऊ गरेपछि यसलाई अब हेर्नेले त प्रेममै जोडेर हेरिरहेको हुन्छ, केटा र केटीको प्रेममा जोडेर हेरिरहेको हुन्छ, तर तपाईँले लेख्दा त त्यसरी लेख्नु भएको होइन
होइन,
त्यसको केही रिफ्लेक्सनहरू पाउनुभयो यो सुन्नेहरूको अथवा यो कम्पोजै गर्नेहरूले पनि केही भन्नुभयो कि?
एकदमै भन्नुभयो, जस्तो कि मेरो एउटा रमाइलो अनुभव छ, मैले चाहिँ यो गजल एल्बम कथा आफैभित्रमा समावेश गरेको थिएँ र एकचोटि मैले यो काठमाडौँमा केही स्थानहरूमा डिस्ट्रिब्युट पनि गरेँ. त्यसै क्रममा चाहिँ मलाई एकजना बौद्ध भिक्षुले फेसबुकमा चाहिँ मेसेज गर्नुभयो, तपाईँको गजल मैले ठमेलमा हिँड्दाखेरि सुने र जब मैले सुने तब मलाई महसुस भयो यसमा बौद्ध दर्शनको चाहिँ एउटा झुकाव रहेछ यो गजलमा भनेर भन्नुभयो. अनि धेरै भिक्षुहरूले मन पराउनु भयो गजल, एउटा प्रेम गीतको रूपमा होइन एउटा आध्यात्मिक गजलको रूपमा मन पराउनु भयो. त्यसले मलाई एउटा के अनुभव गरायो भनेदेखि साँच्चै नै मैले एउटा आध्यात्मिक झुकावको हिसाबले पनि एउटा बौद्ध दर्शन,
भिक्षुहरूले चाहिँ त्यसमा बौद्ध दर्शनै देख्नुभयो, अरू गैर भिक्षुहरूले चाहिँ फेरि त्यसमा प्रेमकै कुरा देख्नुहुन्छ, त्यसरी बुझौँ?
त्यसरी बुझौँ र हरेक तहमा हेर्दाखेरि गजललाई एउटा अलग अलग, साँच्चै भन्यो भने एउटा बौद्ध दर्शनको हिसाबले पनि अलग अलग दृष्टिकोणबाट हेर्दाखेरि अलग अलग अर्थ लाग्ने खालको गजल.
तपाईँको अघि सुरुमा मलाई वाचन गर्न दिनुभएको गजल पनि थियो नि, हुन खोज्दा बोधिसत्व झैँ बढ्छ माया मोह, न त बुद्ध हुन सक्छु न त भोगी हुन सक्छु. तपाईँको हरेक गजलमा बुद्ध सम्बन्धी केही सेयर आउँछन् के हो?
अब यो चाहिँ एउटा समयले के गर्यो भनेदेखि मैले चाहिँ गजललाई एउटा आध्यात्मिक यात्राको रूपमा महसुस गर्न पुगेँ. सर्वप्रथम त प्रेमबाट सुरु भयो मेरो गजल यात्रा, प्रेमबाट बिस्तारै बिस्तारै एउटा आध्यात्मिक खोजको रूपमा अगाडि बढ्यो, आध्यात्मिक खोजबाट अगाडि बढ्दा बढ्दै बौद्ध दर्शनतिर झुकाव हुन गयो. मेरा गजलहरू पनि त्यही हिसाबले बौद्ध दर्शनतिर पुगेका हुन्.
अब यहाँनिर म तपाईँको चिकित्सा कर्मलाई पनि जोड्छु.
हजुर, एकदम
तपाईँ प्रेम सम्बन्धी गजल लेख्न थाल्नुभयो,
आइएससीको
विद्यार्थी हुनुहुन्थ्यो
होइन,
त्यसपछि डाक्टर पढ्न भनेर जानुभयो एमबिबिएस.
हजुर,
अनि फेरि हाम्रोमा डाक्टर इन्जिनियर पढ्ने भनेपछि अलिकति पुरै समय छुट्ट्याएर चट्ट पलटी कसेर टुप्पी बाँधेर घुँडा मारेर होइन बढी नै मिहिनेत गरेर पढ्नुपर्ने विषयको रूपमा मानिन्छ, र फेरि बिल्कुल वैज्ञानिक कुरा मानिन्छ त्यो, र अलिकति स्पिरिचुअल पार्टहरूसँग कमै जोडिन्छ
होइन.
तपाईँ अब यता स्पिरिचुअलतिर पनि जोडिनु भएको छ, हुँदाहुँदा तपाईँले गजलहरूमा पनि आफ्नो त्यो भावलाई ल्याउन थाल्नुभयो, कसरी यो प्रेम स्पिरिचुअलिटी अनि तपाईँको यो अध्ययन कसरी जोड्नुहुन्छ यसको त्रिकोणलाई?
यसको त्रिकोण
तपाईँमा कसरी आएर यो ल्यान्ड गर्न सम्भव भयो?
यो त्रिकोणलाई जोड्ने क्रममा चाहिँ म आफूमा के विश्वास गर्थेँ भने सबैभन्दा पहिला हामी एक मानव हौँ, मनुष्य हौँ, हामीमा आध्यात्मिक चेतना भनेको एउटा नीत रहेको हुन्छ पहिल्यैबाट नै, र सांसारिक कर्ममा आउँदाखेरि हामी विभिन्न किसिमको पेसा अँगाल्छौँ र त्यही अनुसार विभिन्न किसिमको हामीले नाम कमाउँछौँ, तर वास्तविक रूपमा मानव भनेको एउटा आध्यात्मिक प्राणी नै हो. यसमा मलाई कुनै पनि दुविधा थिएन र त्यही एउटा विचार त्यही एउटा दर्शनलाई बोकेर जाँदाखेरि चिकित्सा क्षेत्रमा जब गएँ, चिकित्सा क्षेत्रमा रहेर सेवा गर्दा पनि मैले आफूलाई आध्यात्मिक प्राणी नै भनेर बिरामीहरूसँग आफ्नो एउटा सम्बन्ध बनाउँछु र त्यसलाई एउटा आध्यात्मिक चिन्तनको रूपमा, एउटा आध्यात्मिक सम्बन्धको रूपमा भनौँ न, म त अब मानसिक स्वास्थ्यसँग जोडिएको मान्छे भएको हुनाले त्यसमा मनको कुरा आउँछ होइन. अब मनलाई जति पश्चिमा विज्ञानले जति त्यसको बारेमा बोलेको छ त्योभन्दा धेरै धेरै बढी हिन्दू बौद्ध जैन हाम्रो यो पूर्वीय दर्शनले बोलेको छ त्यस बारेमा गहन गहन कुराहरू बोलिएको छ।
तपाईको
मेरो लागि चाहिँ यो तीनै बाटो साहित्य त्यसपछि आध्यात्मिक दर्शन र चिकित्सा पेसा तिनै मलाई अलग विषयवस्तु हुन् जस्तो लाग्दैन।
तपाईँ एउटै बनाएर हेर्नुहुन्छ
एकदमै।
कतिवटा जति गजल लेख्नुभयो होला तपाईँले अहिलेसम्म टोटलमा?
मैले झन्डै झन्डै 200 जति गजलहरू लेखेँ होला।
त्यति मात्रै यो 12-13 वर्ष भनौँ न यो डेढ दशक लगभग अवधिमा त्यति मात्रै लेख्नुभयो?
हजुर।
तपाईँलाई सुरुमा गजलको ग्लिम्प्स दिमागमा पार्नलाई पहिलो रे चाहिँ कसले पार्नुभयो?
यसमा त मैले भन्नै पर्छ आज
होइन बुलबुललाई छोडेर त मैले यो प्रसङ्गलाई चाहिँ यहाँनिर फेरि मेरै कुरा उठाउनलाई
गरेँ। होइन होइन यसमा मैले एकदमै अरू कुरै छैन, यसमा एकदमै बुलबुलको बुलबुलबाटै मैले सबैभन्दा पहिला गजल लेखन सम्बन्धी
सिक्नुभयो
सिकेको
होइन रेडियोबाट सुन्नुभयो सिक्नुभयो त्यसपछि तपाईँलाई कसैले फेरि मल भरण गर्ने पोषण गर्ने काम गर्यो?
यसमा चाहिँ कस्तो थियो भनेदेखि अब बुलबुलमा गजल लेखन सिकेपछि म एसएलसीको विधापछि बिस्तारै गजलहरू लेख्न थालेँ। त्यस क्रममा चाहिँ मैले आफ्नो गजलहरू आफ्नो मम्मी मेरो आफ्नो आमालाई सुनाउने भाइलाई सुनाउने गर्न थालेँ। त्यसै क्रममा उहाँहरूले चाहिँ राम्रो प्रतिक्रिया दिनुभएपछि मैले त्यसैलाई निरन्तरता गरेँ। त्यस्तो हुँदै हुँदै गएपछि आइएससीमा पढ्दाखेरि साथीहरूलाई सुनाउन थालेँ उहाँ अनि म एउटा प्रभाव पत्रिकामा पनि थिएँ त्यहाँनिर एउटा नेपाली साहित्यको पत्रिकामा त्यहाँ पनि मलाई एउटा गजलकारको मतलब एउटा परिचय मिल्यो र त्यही क्रममा चाहिँ अगाडि साथीहरूले समर्थन गर्दै जानुभएपछि साङ्गीतिक यात्राको रूपमा अगाडि बढाएर एउटा साङ्गीतिक सङ्ग्रहसम्म तयार गर्दाखेरि त्यसरी मेरो गजल यात्रा अगाडि बढ्दै गयो। तर यसमा कुनै पनि दुविधा छैन, मेरो गजल यात्रा भनेको एकदमै बुलबुलबाट सुरु भएको हो।
गजल बाहेक तपाईँले अरू विधामा चाहिँ कलम चलाउनु भएको छ कि छैन?
एकदमै मैले भन्नुपर्छ जब मैले स्कुलमा कलम चलाएँ त्यो मेरो आफ्नो मनको भित्री साहित्यप्रतिको सोखले भन्दा पनि वा साहित्यप्रतिको एकदमै रुचिले भन्दा पनि एउटा त्यो एकाडेमिक भनौँ न एउटा होइन त्यो हिसाबले मैले गरेँ। तर मैले गजल लेख्न थालेपछि मैले बिस्तारै मलाई अनुभव हुन थाल्यो। जब म एउटा अध्यात्ममा जान थालेँ त्यसपछि मलाई लाग्यो कि अध्यात्मलाई अझ सशक्त रूपमा अभिव्यक्ति दिनको लागि विभिन्न किसिमको विधाहरूलाई समात्नुपर्छ मान्छे हाम्रो अनुभवहरूलाई समात्नको लागि। र त्यसपछि मैले बिस्तारै कविताहरू पनि लेख्न थालेँ। त्यसपछि मैले कविताहरूसँग इङ्ग्लिस मतलब अङ्ग्रेजीमा मैले गीतहरू लेखेँ, धेरै लेखेको छु 20-25 जुन अब मैले अब चाँडै एउटा रेकर्ड पनि गर्ने योजना बनाएको छु। त्यसपछि अहिलेको मेरो हालको योजनामा चाहिँ एउटा मैले किताब लेखिरहेको छु अङ्ग्रेजीमा, द डिपार्टेड वान्स भनेर एउटा किताब लेख्दैछु म।
तपाईँबारे अरू कुरा म केही बेरमा फेरि गर्छु, मलाई कुरा गर्न एकदमै रहर छ। तर प्रसङ्गवश हामीले तपाईँको चिकित्सा कर्म अध्यात्म क्षेत्र र अनि यो गजलका कुरा पनि उठिसक्यो र कथा आफैभित्र तपाईँको प्रकाशित निक्लिसकेको एल्बम हो यो। यो एल्बमभित्र रहेको यो गजललाई एकचोटि सुनाउनै मन लाग्यो, सानो टुक्रा जति अटाउँछ। म सशिन्द्रजीलाई अनुरोध गर्छु उदय र मनिला सोताङको स्वर, उदय सोताङको सङ्गीतमा डाक्टर सुरेश थपलिया अर्थात् सुरेश ज्योतिपुञ्ज उहाँले चिनाउने नाम अझ यसरी भनौँ, सुरेश ज्योतिपुञ्जको शब्दमा यो सुनौ, बसौँ तपस्या।
बसौँ तपस्यामा
बुलबुल एउटा इरानी चरा। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
बुलबुल एउटा इरानी चरा। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल
दैत्य भयो पुजारी यहाँ, दैत्य भयो पुजारी यहाँ, देउता आफै शिकारी यहाँ, विष बेच्दा अमृतै भनी, विष बेच्दा अमृतै भनी नाफैमा देख्छु व्यापारी यहाँ, देउता आफै शिकारी यहाँ, भोज जस्तो पाहुना उस्तै, भोज जस्तो पाहुना उस्तै गिद्ध पो गर्छ सवारी यहाँ, देउता आफै शिकारी यहाँ, उज्यालोको खडेरी पर्दा, उज्यालोको खडेरी पर्दा ज्योतिपुञ्जको भिखारी यहाँ, दैत्य भयो पुजारी यहाँ, देउता आफै शिकारी यहाँ। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा छौं हामी र बुलबुलमा मैले सुरेश ज्योतिपुञ्जको गजल वाचन गर्दै तपाईँलाई फेरि स्वागत गरे। आजको कार्यक्रममा हामीसँग सुरेश ज्योतिपुञ्ज अर्थात् डाक्टर सुरेश थपलिया हुनुहुन्छ। उहाँ चिकित्सा कर्ममा भर्खरै अब उहाँले मानसिक स्वास्थ्य सम्बन्धी पढाइ सकेर अब नेपाल फर्किने एक महिना बाँकी छ। अहिले नेपाल अस्थायी समयको लागि आउनुभएको छ, एक महिनापछि थाई बस्ने गरी आउनुहुन्छ र हामीले आज बुलबुलमा उहाँलाई ल्याएका छौँ। 12-13 वर्षदेखि गजल लेखिरहनु भएको छ, आजको कार्यक्रममा हामीले ल्याएको छौँ। मलाई अलिअलि सम्झना छ, तपाईँले बोक्नु त भएको छैन होला ती गजलहरू, तपाईँको पहिलाको गजलहरू चाहिँ भनौँ न तपाईँ यो इन्डिया जानुभन्दा अगाडिका गजलको धार बेग्लै खालको थियो। पछि गएपछि त अब तपाईँले आफैले भनिसक्नुभयो अघिल्लो चरणमा कि स्पिरिचुअल धार समाते मैले, त्यसपछि ममा त्यसकै प्रभावहरू आयो गजलमा पनि भनेर। तपाईँले पढिरहँदाखेरि तपाईँका क्लासमेटहरू अरू चिकित्सा कर्मी बन्दै गरेका साथीहरूसँग गजलको आदान प्रदान भयो, त्यस्ता साथीहरू हुनुहुन्थ्यो अरू लेख्ने?
साँच्चै भन्नुपर्छ खासै मेरो त्यस्तो मतलब गजलको आदान प्रदान चाहिँ खासै हुन पाएन भन्नुपर्छ।
हुन सकेन है, किन कोही पनि गजल लेख्ने हुनुहुन्थेन
चिकित्सा पेसामा त कोही पनि?
त्यसपछि तपाईँलाई यता नेपालमा भएका साथीहरूसँग सामाजिक सञ्जालहरूबाट जोडिनु भयो, सेयर को को हुनुहुन्थ्यो त्यस्तै तपाईँ सम्पर्कमा बसिरहने निरन्तर?
एकदम हुनुहुन्थ्यो, हाम्रो अब मलाई निरन्तर रूपमा यसमा लागिरहनलाई एकदमै इन्करेज गर्नुहुन्थ्यो। हाम्रो हुनुहुन्छ डाक्टर दीपक खड्का हुनुहुन्छ, त्यसपछि गएर कृष्ण अवस्थी सर हुनुहुन्छ, त्यसपछि गएर करुण थापा सर हुनुहुन्छ, मवि सिंह डाक्टर मवि सिंह हुनुहुन्छ बोस्टनमा युएसमा, अनि रवि प्राञ्जल सर,
उहाँहरूसँग चाहिँ तपाईँ नियमित रूपमा सम्पर्क
एकदम, अनि अरू गजलकारहरू जस्तै प्रमेश कण्डेल हुनुहुन्थ्यो लगायत थुप्रै गजलकारहरू हुनुहुन्छ, अहिलेसम्म पनि उहाँसँग राम्रो सम्बन्ध रहेको छ, सामाजिक सञ्जालको मार्फत आदान प्रदान भइरहन्छ।
अब एउटा गजल सुनेपछि म तपाईँको फेरि चिकित्सा कर्मको कुरा पनि कोट्याउन मन लागिरहेको छ, एउटा सुनाउनु वाचन गरेर सुनाउनुहुन्छ एउटा छोटो समयमा सकियोस् भन्नको लागि मैले वाचन नै अनुरोध गरेँ यहाँनिर।
हजुर, यो गजलको बारेमा के भन्न सक्छु छोटो?
भन्नुहोस् न,
यो गजलको चाहिँ कस्तो अनुभव छ भने यो बच्चाहरू डेलिभरी हुने लेबर रुममा गएर चाहिँ हेरेर लेखेको गजल हो। बच्चा एउटा जन्मिन्छ, रुन्छ, रोएपछि बल्ल यसले अब बाँच्छ यो भनेर भन्छन्। दुई महिनापछि बच्चा मुस्कुराउन थाल्छ, मुस्कुराउन थालेपछि पनि ल यो अब बाँच्छ भनेर भन्छन्। मुस्कुराएन भने फेरि मानसिक अवस्था ठिक छैन भनेर भन्छन्। त्यसैलाई आधार बनाएर लेखेको, त्यसलाई नै आफ्नो मानव जीवनको एउटा अनुभवमा उतार्न खोजेको छु। हाँस्न सिकेँ साथी रुन जानेपछि, हाँस्न सिकेँ साथी रुन जानेपछि, बाँच्न सिकेँ साथी रुन जानेपछि, जन्म मृत्यु बीच नाता हुन्छ कस्तो, जन्म मृत्यु बीच नाता हुन्छ कस्तो, गाँस्न सिकेँ साथी रुन जानेपछि, अहमै छ आफ्नो दुःख दिने सबै, अहमै छ आफ्नो दुःख दिने सबै, भाँच्न सिकेँ साथी रुन जानेपछि, बाँच्न सिकेँ साथी रुन जानेपछि, ज्योतिपुञ्ज लाग्छ प्यारो अँध्यारोमै, ज्योतिपुञ्ज लाग्छ प्यारो अँध्यारोमै, साँच्न सिकेँ साथी रुन जानेपछि, बाँच्न सिकेँ साथी रुन जानेपछि, हाँस्न सिकेँ साथी रुन जानेपछि। हजुर धन्यवाद।
यो गजल सुनेपछि अब मलाई तपाईँको चिकित्सा कर्मबारे पनि अलिकति कुरा गर्न मन लाग्यो।
हजुर,
तपाईँले अब पढेर आएको विषय नेपालमा चाहिँ कसरी इम्प्लिमेन्ट हुनसक्छ?
अब वास्तवमा भन्ने हो भने यो विषयमा चाहिँ मानसिक स्वास्थ्य भनेको अहिलेको हाम्रो नेपाली समाजमा एकदमै गम्भीर मुद्दा हो। जुन अवस्थामा चाहिँ धेरै आत्महत्याका घटनाहरू बढिरहेका छन् र त्यसमा पनि धेरै बिरामीहरू हुनुहुन्छ, उहाँहरूलाई थाहा पनि हुँदैन मानसिक बिमारी हो भनेर। डक्टरकोमा मानसिक स्वास्थ्य चिकित्सकमा नपुग्ने पुग्दैनन् धेरैजना, त्यसले गर्दाखेरि स्वास्थ्य लाभबाट वञ्चित हुन्छन्। त्यो किसिमको अवस्था रहेको छ हाम्रो नेपालमा र त्यसको लागि एक किसिमको एउटा चेतना पनि जगाउनु पर्नेछ र त्यो हिसाबले चाहिँ अहिले मानसिक स्वास्थ्यको एकदमै महत्त्व छ नेपालको अहिले सिचुएसन जुन छ त्यसमा पनि। अझ यो भूकम्पपछि त परिस्थिति एकदमै भयावह छ। भूकम्पपछि नेपालमा आत्महत्याको दर एकदमै बढेको भनेर विश्वव्यापी तथ्याङ्कहरू आएका छन्। मैले त्यही सोचेर नै मानसिक स्वास्थ्यमा पाइला चालेको।
भनेपछि यहाँ आएपछि तपाईँले त्यो सम्बन्धी छुट्टै गर्नु, तपाईँले पढेको विषय नेपालमै पढ्ने सम्भावना थियो कि थिएन?
नेपालमा पक्कै पनि मैले पढेको विषय सम्भावना पढ्ने सम्भावना थियो, तर समयले मलाई के यस्तो परिस्थितिमा ल्यायो, मलाई भारतमै मैले पाएँ राम्रो इन्स्टिच्युटमा, इन्डियाको वान अफ द बेस्ट इन्स्टिच्युट, अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस, र मैले त्यहीँ नै आफ्नो अनुभवलाई अगाडि बढाउने निर्णय गरेँ। विशेष गरी मलाई नेपालमा भएको राजनीतिक परिवर्तनहरू र त्यसले गर्दाखेरि शिक्षा क्षेत्रमा पढेको असरले गर्दाखेरि अलिकति हतोत्साही गर्यो नेपालमा अध्ययन गर्नको लागि बन्दहरू समस्याहरू। त्यसबाट म पर रहेर 3 वर्ष चाहिँ चिकित्सामा आफ्नो अनुभवलाई खार्न चाहन्थे।
हामीले हाम्रा मानसिकतालाई बलियो बनाउनको लागि पनि तपाईँको अध्ययनले काम गर्छ।
हजुर,
मानसिकता बलियो बनाऊ, नेपालीहरूको चाहिँ अलिकति मनोबल उच्च रहोस् होइन, त्यो सोच चाहिँ नेगेटिभ नआओस्, तपाईँले भन्नुभयो नि सुसाइड दरहरू घट्दै जाउन् भन्ने खालको कुरामा तपाईँको अध्ययनले काम गरेको हुन्छ। तपाईँले त्यसमा अध्ययन गर्नुभएको छ त्यस्ता विषयहरूमा?
एकदमै हाम्रो विषय नै त्यही हो कि कसरी एउटा मानसिक बिमारी समस्या भएर आएकोहरू उहाँहरूलाई उपचार गर्ने त छँदैछ, त्यसबाहेक पनि आत्महत्या जस्तो एउटा गम्भीर सामाजिक मुद्दामा विभिन्न किसिमका समस्याहरूले गर्दाखेरि निम्त्याउँछ सामाजिक समस्याहरू पनि, त्यसमा पनि हाम्रो दखल रहन्छ। र त्यसबाहेक बिरामी नहुनुभएका तर पनि आत्मबल कमजोर हुनुभएका उहाँहरूको लागि पनि विभिन्न किसिमको मनोवैज्ञानिक परामर्श र पद्धतिहरू, मनोवैज्ञानिक पद्धतिहरू विकास भएका छन् मानसिक चिकित्सामा,
त्यसलाई चाहिँ हामी युज गर्न सक्छौँ।
एकदमै।
अब चिकित्सा कर्मको अलिक भाषा बुझिएन हामीले है, यो तपाईँको आफ्नो अध्ययनको विषय हो, सामान्य ऊ मात्रै बुझ्यो सामान्य तौरबाट, मैले फेरि गजलतिरै फर्काएँ। तपाईँले अब गजलहरूमा के गर्ने? अब यता आइसकेपछि एउटा काम आफ्नो तपाईँको फुल टाइम जब भइहाल्छ, एउटा काम जब के गर्नुहुन्छ अथवा आफ्नो लाइन हुन्छ, त्यो बाहेक तपाईँ गजलमा त डुबिसक्नु भएको छ, निक्लिन सक्नुहुन्न
होइन?
अब यसमा के सङ्ग्रह निकाल्ने सोच छ कि होइन, गायनकै म धेरै एल्बमहरू निकाल्छु भन्ने सोच छ कि के छ कि सङ्ग्रह निक्लिसकेका त छैन नि कुनै?
मैले अहिलेसम्म सङ्ग्रह निकालेको छैन, मैले चाहिँ ध्यान धेरै जसो साङ्गीतिक रचनामै केन्द्रित गरेँ यो दौरान मलाई, किनभने गजल र सङ्गीतको जुन सम्बन्ध छ त्यो नङमासुको सम्बन्ध हो, त्यसले गजललाई अझ बढी सुन्दर बनाउँछ। र मेरो आफ्नो अगाडिको कार्यक्रममा चाहिँ के छ भने, मैले गजललाई जसरी एउटा उपचार पद्धतिको रूपमा महसुस गरेँ, एउटा आध्यात्मिक ढोका खोल्ने यन्त्रको रूपमा महसुस गरेँ, त्यसै गरेर त्यसलाई अगाडि बढाउनको लागि गजललाई चाहिँ एउटा मानसिक स्वास्थ्यमा त्यसको के कस्तो किसिमको सम्भाव्यता छ एउटा उपचार पद्धतिको रूपमा, किनभने गजल एउटा यस्तो साहित्यिक विधा हो जुन विधामा कुनै न कुनै रूपमा मानिसले आफैलाई परामर्श गरिरहेको हुन्छ, किनभने त्यसमा आफू मन आफ्नो मान्छे आफ्नो गजलकार एउटा आफ्नो अन्तर्गुन्तरमा जान्छ, उसले एउटा प्रश्न लिएर आउँछ र त्यो प्रश्नको जवाब खोज्ने क्रममा ऊ आफ्नै मनको गहिराईमा पुग्छ। त्यो किसिमको एउटा जुन मनको गहिराईमा पुग्ने प्रक्रिया छ त्यो प्रक्रिया एउटा उपचार पद्धतिको रूपमा विकसित हुनसक्छ भन्ने मेरो मान्यता हो। त्यसैले आगामी दिनमा पक्कै पनि मेरो अर्को पाइला भनेको गजल सङ्ग्रहहरूलाई निरन्तरता दिने त छँदैछ,
मनसँग गजललाई जोड्दै हुनुहुन्छ
एकदमै, मन मानसिक चिकित्सा र गजललाई जोड्ने मेरो एउटा एकदमै ठुलो,
यत्रो 8-10 वर्ष उता बसेर पढिरहँदा अब इन्डिया त गजलको लागि हाम्रोभन्दा ठुलो ठाउँ
होइन,
कन्सर्टहरू भयो होलान्, गजलकारहरूको घर नजिक टाढा कतै पऱ्यो होला, तपाईँ होलिडे मनाउनु गर्न जानुभयो होला, केही अनुभवहरू छन् भेटघाट भएको कोहीसँग?
एकदमै कम अनुभवहरू छन्, किनभने म जुन परिस्थितिमा रहेँ त्यो परिस्थितिमा गजलप्रति त्यस्तो प्रेम जनाउने वा साहित्य लेख्ने कमै हुनुहुन्थ्यो, साँच्चै भन्यो भने हुनुहुन्थ्यो नै भन्दा हुन्छ। तर मैले यो क्रममा अनुभव चाहिँ लिन खोजेँ, मैले हाम्रो गजल गायक तलत अजिजको कन्सर्ट लाइभ हेरेँ दिल्लीमा सिरी फोर्ट अडिटोरियममा. र अर्को कुरा गजल सम्राट जगदीश सिंह जो बितेर जानुभयो, जो हाम्रा बुलबुलका नायक पनि हुनुहुन्छ, यतिका वर्षदेखि भन्दै आउनु भएको छ, उहाँहरूको गजल सुनेर नै मैले एउटा आध्यात्मिक चेतना महसुस गरे हौँ. त्यही क्रममा चाहिँ मैले जगदीश सिंहको अहिले हालसालै फेब्रुअरीमा एउटा कन्सर्ट भएको थियो, तर उहाँ त बितेर गइसक्नुभयो. तर एउटा रमाइलो पक्ष के हो भनेदेखि, उहाँको एउटा त्यो पर्फर्मेन्सलाई एउटा जीवित राख्नको लागि उहाँको सहकर्मी सङ्गीतकर्मीहरूले चाहिँ उहाँको आवाजलाई कन्सर्टहरूबाट टिपेर अनि आवाजको ब्याकग्राउन्डमा उहाँहरूले आफूले पर्फर्मेन्स गर्नुभएको थियो. त्यो चाहिँ मेरो लागि एकदमै
जगदीश सिंह भौतिक रूपमा हुनुहुन्न त्यहाँ, आवाज चाहिँ बज्छ
एकदम,
तर त्यो आवाजसँगै त्यही तालमा चाहिँ बाजाहरू बजाउने वाद्यवादन गर्ने
एकदम. जगदीश सिंह एक एहसास भन्ने एउटा लाइभ कन्सर्ट भएको थियो, त्यो इन्डियाको विभिन्न भागमा हुने कुरा थियो. अलिकति विवाद पनि सृजना भएको थियो त्यहाँनिर, कपिराइटको इस्युहरू आएको थियो, तर त्यसले एउटा अनुभव गरायो. एकदम फुल थियो हल पनि, एकदम जगदीश सिंहै आउनुभयो जस्तो भयो थियो हामीलाई चाहिँ, एकदमै भित्रबाट एउटा शान्ति भयो. मैले जगदीश सिंहलाई श्री फोर्ड अडिटोरियममा लाइभ कहिले हेर्न पाइनँ, तर जगदीश सिंहको आवाजलाई सुन्न पाएँ त्यसमा म गर्व गर्छु. मलाई थाहा छैन कतिले नेपाली सुन्नु पाउनु भयो है, हुन त कतिले लाइभ पनि सुन्नुभयो होला, तर मैले चाहिँ उहाँको मरणोपरान्त पनि उहाँको आवाजलाई सुन्न पाएँ त्यसमा चाहिँ म गर्व गर्छु. उहाँसँग काम गर्ने पनि मेरो एउटा अभिलाषा थियो धेरै उमेरपछि, धेरै वर्षपछि एउटा अनुभवले खारिएपछि, तर त्यो अनुभव चाहिँ पुरा हुन सक्यो, त्यो मेरो एउटा सपना चाहिँ पुरा हुन सकेन.
भनेपछि उता बस्दा पनि तपाईँ साइड बाई साइड गजलमा आफू लेख्ने काम गरिरहनु भयो, सुन्ने चिजहरू सुनिरहनु भयो, आफ्नो पढाइ पनि छँदैछ, अलिकति टाइम निक्लियो कि तपाईँ त्यसैमा लागिहाल्नु
एकदम. यसमा मैले एउटा सुरु गरेको चाहिँ एउटा के थियो त भन्दा, पहिला मैले चालेको चाहिँ बिरामीहरूसँगको अन्तर्वार्ताको आधारमा गजल सिर्जना गर्ने उहाँहरूको अनुभवलाई टिपेर मैले यस्ता गजलहरू पनि लेखेँ एक दुईवटा नेपालीमै छन् ती गजल. एकजना युवती बिरामीको उहाँको त्यो जुन आफ्नो जिन्दगीको समस्या छ जसरी उहाँले व्यक्त गर्नुभयो मलाई, उहाँकै शब्दलाई टिपेर मैले गजल लेखेँ. अनि यस्तो गजलहरू मसँग दुई तिनवटा गजलहरू छन् एकदम बिरामीकै शब्दमा आएको गजलहरू पनि. अब पहिला चाहिँ मैले गजल आफ्नो लागि लेखेँ, र मैले के निर्णय गरेँ होइन, अब मैले गजल अर्को पनि कथा ल्याउनुपर्छ भने, जस्तो कथा आफैभित्र मेरो पहिलो सङ्ग्रह भयो भने अर्को कथा लेख्नुपर्छ भन्ने चाहिँ मलाई एउटा अनुभव चाहिँ गरायो एउटा चिकित्सा पेसाको अध्ययनले चाहिँ.
अब कुराकानी अलिक लामो भयो, मैले तपाईँको गजल सुन्छु. कुन गजल सुनाउनुहुन्छ अब?
म अब हजुरलाई एउटा यो बाल गजल सुनाउन चाहन्छु. यो बाल गजल मैले दुईवटा बाल गजल लेखेको छु अहिलेसम्म, र यो बाल गजलमा चाहिँ मैले साना नानीहरूलाई कसरी अब मनोवैज्ञानिक परामर्श गर्ने भन्ने किसिमको एउटा मिठो गजल बनाएको छु, एउटा धुन पनि राखेको छु यसमा, म यही गाउन चाहन्छु. म सुरु गर्न चाहन्छु. बालापन मिठो मेला ए सानी नानी है, बालापन मिठो मेला ए सानी नानी है, ज्ञान गुण सिक्ने बेला ए सानी नानी है, ए सानी नानी है, ए सानी नानी है, ना जानु है धेरै टाढा खेल्दा लुका मारी, ना जानु है धेरै टाढा खेल्दा लुका मारी, नगर्नु है यस्तो झेला ए सानी नानी है, ज्ञान गुण सिक्ने बेला ए सानी नानी है, ए सानी नानी है, ए सानी नानी है, बाँच्न सिकेँ मैले साथी तिमी हाँसे पछि, बाँच्न सिकेँ मैले साथी तिमी हाँसे पछि, भएको छु तिम्रो चेला ए सानी नानी है, ज्ञान गुण सिक्ने बेला ए सानी नानी है, ए सानी नानी है, ए सानी नानी है.
एउटा रमाइलो बाल गजल सुनियो
होइन.
डाक्टर सुरेश थपलिया हामीसँग हुनुहुन्छ आज, सुरेश ज्योतिपुञ्ज उहाँको साहित्यिक नाम. आज हामी उहाँका गजल सुन्दै उहाँको अनुभवहरूको बारेमा पनि कुराकानी गरिरहेका छौँ. डेढ दशकदेखि गजलहरू लेख्दै हुनुहुन्छ, अहिलेसम्म सङ्ग्रह चाहिँ निस्केको छैन तर एल्बम निस्किसक्यो. हरेक गजल म सङ्गीत भर्ने गरी नै बनाउँछु, गेयात्मक नै बनाउँछु भनेर लाग्नुहुन्छ कि कोही कोही चाहिँ होइन, म फिललाई अलिक राम्रोसँग मजासँग निकाल्छु, गेयात्मक होस् कि नहोस् सवाल भएन भनेर पनि लेख्नुहुन्छ?
आजकल चाहिँ मैले एकदमै गेयात्मक किसिमको चाहिँ गजलहरू लेख्ने प्रयास गरिरहेको छु. अनि सुरुमा कहिलेकाहीँ धुनहरू बढै गजलहरू जन्मिन्छन्, कहिले गजलहरू सुरु हुन्छन् अनि धुनहरू जन्मिन्छन्। मैले अहिलेसम्म चाहिँ सकेसम्म चाहिँ ज्ञात्मकै किसिमको लेख्ने कोसिस गरिरहेको छु अहिले।
अनि आफ्नो धुनहरू आफूलाई याद रहन्छ प्रत्येक गजल?
याद रहन्छ, किनभने म त्यो आफूले गाइरहेको हुन्छु कोठामा बसेर, कहिलेकाहीँ अरूलाई सुनाइरहेको हुन्छु।
हार्मोनियम नै राख्नु भएको छ कि?
होइन होइन, हार्मोनियम म अब त्यो वाद्यवादन चाहिँ गर्न जान्दिनँ, तर धुन चाहिँ हाल्छु। अनि कहिलेकाहीँ यसो सङ्गीतकर्मी साथीहरूसँग भेटभाट भइहाल्यो भने अलिअलि सुनाउने कोसिस चाहिँ गर्छु।
तपाईँले आफ्नो छोडेर अरूको गजललाई चाहिँ कस कसको सुन्नु भएको छ, अथवा हिन्दी होइन मैले नेपाली गजल लेख्नेहरूको सुन्नु अथवा पढ्नु भएको छ?
मैले अब हाम्रो अग्रज स्रष्टाहरूको गजलहरू पनि निरन्तर रूपमा पढिरहेको छु। ज्ञानवाकर पौडेल हुनुहुन्छ, त्यसपछि गएर हाम्रो कृष्ण अवस्थी, रवि प्राञ्जल सर, अनि त्यसपछि गएर अझ युवाहरूमा हामीभन्दा अझ एक पुस्तामाथिमा मैले सबैभन्दा धेरै सुनेको मन पराएको गजलकार भनेको भूपेन्द्र खड्का हुनुहुन्छ। उहाँको गजल एल्बम बुलबुलबाट म स्याहार नै प्रभावित भएको थिएँ र त्यही क्रममा मैले आफ्नो एल्बम पनि गरेको हुँ। त्यसबाहेक अहिले अब अरू गजलकारहरू पनि आउनु भएको छ, नयाँ नयाँ गजलकारहरू, जस्तो प्रमेश कण्डेल मलाई एकदमै मनपर्ने गजलकार हुनुहुन्छ नयाँ गजलकारहरूमा। अरू पनि अब इन्द्र चुङबाङ भन्ने हुनुहुन्छ, त्यसपछि सुभाष आम्बुटेली, उहाँहरूसँग मेरो निरन्तर सम्पर्क भइरहेको छ।
तपाईँको गजलमा चाहिँ अरूको प्रतिक्रिया के छ त? तपाईँले लेख्नुभएको गजलमा अरूले सुझाव सल्लाह प्रतिक्रियाहरू दिनुभयो होला नि त, होइन? कस्तो भन्नुभएको छ तपाईँलाई, तपाईँको यो धारलाई अझ विशेष गरी?
मैले जहाँसम्म विचार गरेको थिएँ, सुरु सुरुमा मैले अनुभवको क्रममा लेख्दै जाँदाखेरि धेरै अग्रस्रष्टाहरूले मलाई चाहिँ सामाजिक सञ्जालको मार्फत मेरो त्रुटिहरू औलाउनु भयो, मलाई अझ राम्रो गर्ने मौका दिनुभयो। र मैले जब बौद्ध दर्शनको धार समातेर उहाँहरूकै अगाडि गजल लेख्न थालेँ, उहाँहरूले एकदम त्यसलाई मन पराउनु भएको छ र उहाँहरूले मलाई यसमा अझ अगाडि बढ्नको लागि हौस्याउनु पनि भएको छ। त्यस हिसाबले राम्रो नराम्रो भन्दा पनि जुन धारु लिएर मैले अगाडि बढेको छु, र विशेष गरी मेरो कथा आफैभित्रको जस्तो बसौँ तपस्यामा गजललाई चाहिँ एकदमै हाम्रो साङ्गीतिक स्रष्टाहरूकोमा जहाँ पनि गएँ, जस्तो कि दीपक जङ्गम सर हुनुहुन्छ अङ्कल, उहाँसँग मेरो एकदम राम्रो सम्बन्ध छ, उहाँले पनि प्रशंसा गर्नुभयो। अनि त्यस्तै गरेर अरू सङ्गीतकारहरू हुनुहुन्छ, जस्तो संसारै व्यस्तै भन्ने अर्को एउटा गजल छ, त्यो पनि धेरै स्रष्टाहरूले मन पराउनु भएको छ र यो धारलाई धारमा हिँड्नको लागि मलाई हौस्याउनु नै भएको छ।
तपाईँको अझ अझ एउटा सुनाउने समय हामीसँग छ, वाचन गरेर सुनाउनु भयो भने सजिलो हुन्छ। कुन वाचन गर्नुहुन्छ कुनै?
हजुर, म आफ्नो गजल वाचन गर्न गइरहेछु। धेरै टाढा पुगिएछ सोच्दै गएपछि, धेरै टाढा पुगिएछ सोच्दै गएपछि, आफैभित्र भुलिएछ सोच्दै गएपछि। सुनाउन कथा आफ्नो मुस्कुराई हेरे, सुनाउन कथा आफ्नो मुस्कुराई हेरे, आँसु अलि चुहिएछ सोच्दै गएपछि, आफैभित्र भुलिएछ सोच्दै गएपछि। ओखतीले छुने थियो पाए लगाउन, ओखतीले छुने थियो पाए लगाउन, घाउ झनै गहिरिएछ सोच्दै गएपछि, आफैभित्र भुलिएछ सोच्दै गएपछि। तपस्यामा बसे कति योगी भए भने, तपस्यामा बसे कति योगी भए भने, माया मुह चुलिएछ सोच्दै गएपछि, आफैभित्र भुलिएछ सोच्दै गएपछि। अँध्यारोमा बाँच्ने बानी पर्यो यति धेरै, अँध्यारोमा बाँच्ने बानी पर्यो यति धेरै, ज्योति भई फुलिएछ सोच्दै गएपछि, आफैभित्र भुलिएछ सोच्दै गएपछि। धेरै टाढा पुगिएछ सोच्दै गएपछि, आफैभित्र भुलिएछ सोच्दै गएपछि। हजुर, धन्यवाद।
तपाईँ अघि कार्यक्रमको सुरुवाततिरै श्रीमतीको लागि भनेर एउटा गजल सुनाउनु भयो होइन?
हजुर,
उहाँ पनि गजल लेख्नुहुन्छ?
उहाँ गजल चाहिँ लेख्नुहुन्न।
के गर्नुहुन्छ?
उहाँ पनि चिकित्सक नै हुनुहुन्छ।
कुन कुन विषय कुन उहाँको?
उहाँ चर्मरोग विशेषज्ञको लागि अहिले अब उहाँको अन्तिम वर्ष हो अहिले, अब उहाँको पनि चाँडै सक्छ।
अनि यता हुँदा तपाईँहरू सँगै हुँदाखेरि चाहिँ तपाईँको पहिलो श्रोता उहाँ नै हो, गजल सुनाउने गर्नुभएको छ लेखेपछि मैले यस्तो लेखेँ भनेर के कला सुनाउनुहुन्छ?
अहिले त म भर्खर भर्खरै हाम्रो बिहे भएको पनि, र हामीले अब फोनमा कुरा गर्दाखेरि हामीले सुनाउँथ्यौँ,
ए गजलमै सुनाउनुहुन्थ्यो?
गजलमै सुनाउँथ्यो, र रमाइलो कुरा के छ भने कता कताबाट गजलले नै जोडेको सम्बन्ध हो।
ए गजलले जोडेको हो?
हजुर, कसरी भनेदेखि अब म गजलमा एउटा रुचि भएको मान्छे भएको हुनाले साहित्यिक पत्रिका थियो हाम्रो क्याम्पसमा, सेन्ट जेभियर्स क्याम्पसमा, त्यहाँ मैले प्रभाव भन्ने पत्रिकामा म थिएँ, ऊ पनि त्यही नै थिए अनि त्यही क्रममा हाम्रो भेटघाट भइरहन्थ्यो तर सम्बन्ध चाहिँ कि बनेन त्यसको धेरै वर्षपछि एक दशकभन्दा बढीपछि
ए गजलले जर्मिनेट गरेको सम्बन्ध पछि फैलिन पायो
पछि फैलिन पायो पछि चाहिँ अनि मैले बसौँ त बस्यौँ भन्ने गीत पनि लेखेँ उहाँलाई एल्बम पनि दिएँ
त्यसले झन् प्रभाव पार्यो
त्यसले झन् प्रभाव पार्यो अनि एउटा सम्बन्ध सेतुको काम गर्यो भनौँ न
ए दुई चिकित्साकर्मीलाई गजलले प्रेम गरायो यसरी बुझौँ होइन चिकित्सा पेसाले भन्दा बढी
एकदमै बढी
अब हामी अन्त्यमा छौँ सुरेशजी तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्नुभयो भने कतिमा कसरी गर्नुपर्ने रहेछ
हजुर अब मलाई सम्पर्क गर्न चाहनुहुन्छ भने म आफ्नो जिमेल आइडी दिन चाहन्छु मेरो जिमेल आइडी चाहिँ ज्योतिपुञ्ज सुरेश एट द रेट जिमेल डट कम हो
स्पेलिङ समेत भन्दिनुहोस्
JYOTIPUNJASURESH@gmail.com मलाई फेसबुकमा पनि एड गर्न सक्नुहुन्छ त्यही आइडीमा
त्यसैले सर्च गर्न सकियो फेसबुकबाट
एकदमै आरामले
हस् त हाम्रो कार्यक्रममा आउनुभयो गजल सुनाउनु भयो तपाईँसँग कुराकानी गर्न पाइयो चिकित्साबारे पनि कति कुराहरू सुनियो धेरै धेरै धन्यवाद तपाईँलाई
हजुर एकदमै धन्यवाद अचिन्दा हजुरलाई
हस् त अर्को बुलबुल समयका लागि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे आजका अतिथि सुरेश ज्योतिपुञ्ज अर्थात् डाक्टर सुरेश थपलियाको यो कुराकानी र गजल वाचन सँगसँगै बिदा हुँदैछौ जाँदा जाँदै उहाँकै एउटा गजल वाचन गर्दै शुभरात्रि भन्छौ लेख्न कति बाँकी छन् कथा आफैभित्र लेख्न कति बाँकी छन् कथा आफैभित्र खेप्न कति बाँकी छन् कथा आफैभित्र जहाँ लाग्छ अन्त्य त्यही हुन्छ सुरु जहाँ लाग्छ अन्त्य त्यही हुन्छ सुरु भेट्न कति बाँकी छन् कथा आफैभित्र खेप्न कति बाँकी छन् कथा आफैभित्र भिजिदिन्छन् पाना लेख्दा खेरिखेरि भिजिदिन्छन् पाना लेख्दा खेरिखेरि सेक्न कति बाँकी छन् कथा आफैभित्र खेप्न कति बाँकी छन् कथा आफैभित्र दुवै आँखा आज चिम्ली हेरेपछि दुवै आँखा आज चिम्ली हेरेपछि देख्न कति बाँकी छन् कथा आफैभित्र लेख्न कति बाँकी छन् कथा आफैभित्र खेप्न कति बाँकी छन् कथा आफैभित्र
बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति